अब अगला टॉपिक हम देखेंगे कि आप अगर वाकई अल्लाह पे तवक्कुल करते हैं तो आपकी जिंदगी में क्या क्या मामलात आते हैं, या हम कुछ वाकयात देखेंगे कि किस तरह से अल्लाह पर तवक्कुल आता है तो जिंदगी में ऐसे ऐसे मामलात आते हैं कि जो दूसरों की हिदायत का जरिया बन जाते हैं। तो इसमें मैं तो बात हमेशा अंबिया कराम के किस्से से शुरू करती हूँ। आप इधर पांच नाम लिख लें, हजरत इब्राहिम अलैहिस्सलाम आग में कूदे, ये आपके अल्लाह पे तवक्कुल की अलामत थी। और अगर आग में वो अल्लाह के तवक्कुल पे ना गिरते तो हो सकता है दूर खड़े को ही आग जला देती, अल्लाह पे भरोसा था। और आप सोचिए कि आग के अंदर एक बंदे को सुकून और चैन हो, ये कितनी बड़ी बात है। फिर इसी तरह से आप देखिए कि हजरत इब्राहिम अलैहिस्सलाम ने अपने बेटे की गर्दन पे छुरी चला दी थी ना, यकीन था तो चलाई थी ना, अदरवाइज नहीं होती। फिर इसी तरह से आप देखिए कि हजरत यूसुफ अलैहिस्सलाम की जिंदगी तवक्कुल की तस्वीर थी, हर तरह के हालात में खुश दिखे, मुतमईन दिखे, कुएं में भी डाले गए तो रोए धोए नहीं, और जेल में भी डाले गए तो दोनों का नतीजा क्या हुआ कि अल्लाह ने उनको वहां से निकाल दिया और इज्जत और शोहरत भी दी और मोहब्बत भी मिल गई। फिर इसी तरह से आप देखिए कि उम्मे मूसा, मूसा की माँ ने अपने छोटे से बच्चे को कैसे वहां डाल दिया। आज कोई माँ अपने ऊपर लेकर सोचे, हम तो बेबी सिटिंग में भी बच्चे को देते हुए डरते हैं कि पता नहीं बच्चे के साथ क्या हो जाएगा, हालांकि बच्चे को जो होना होता है माँ की गोद में भी हो जाता है। लेकिन वो कैसी माँ थी, उसका कैसा तवक्कुल था कि उसने अपने बच्चे को दरिया में डाल दिया। आज अपने ऊपर लें तो हम डाल सकते हैं। फिर इसमें हजरत मूसा का तवक्कुल देखिए कि सांप बनी हुई लाठी को कहा हाथ में पकड़ो तो पकड़ लिया, और जो चीज़ फायदे की थी उसको छोड़ दिया। तो ये सारी चीज़ें हमें दिखाती हैं कि जब अल्लाह पे यकीन होता है तो अमली तौर पे भी इंसान को ये सारा कुछ दिखता है। इधर जो जो वाक़ियात हैं इनमें सबसे पहला वाक़िया नबी सल्लल्लाहु अलैहि वसल्लम और साहिबे सैफ का वाक़िया। सैफ कहते हैं तलवार को, अपने लफ्ज़ों में सुना देती हूँ कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक जंग में थे, वापसी पे एक जगह रुके एक वादी में, तो अपनी तलवार एक जगह लटका दी। सहाबा कराम भी दरख्तों का सहारा ढूंढने लगे, यानी दरख्तों के नीचे जाकर इधर उधर हो गए, सब आराम कर रहे थे। तो इतने में अल्लाह के नबी ने उनको आवाज़ देकर बुलाया, सब आपके पास आ गए तो क्या देखा कि एक शख्स मौजूद है और तलवार ज़मीन पर गिरी हुई है। यानी आप इमेजिन करें कि एक शख्स वहाँ है और उसकी तलवार नीचे है। अल्लाह के नबी से लोगों ने पूछा ये क्या हुआ, तो आपने कहा कि एक शख्स मेरे पास आया इस हाल में कि मैं सो रहा था, इमेजिन करें, तो इसने मेरी ही तलवार उतारी, वो जो दरख्त पर लटक रही होती है उसको उतार कर अल्लाह के इस नबी के सीने पर तान दिया, और क्या कहने लगा कि बताओ आपको मेरे से कौन बचाएगा। जब अल्लाह के नबी ने कहा कि अल्लाह मुझे तुमसे बचाएगा, तो उस शख्स पर इतनी दहशत तारी हुई कि तलवार उसके हाथ से गिरी। अब वही तलवार अल्लाह के नबी ने उसके सीने पर तान दी और कहा बता मैं यनकीजू का मिन्नी, तुझे अब मुझसे कौन बचाएगा। कहने लगा आप मुझे बचाएंगे, कहा नहीं मुझसे भी तुमको अल्लाह ही बचाएगा। और उस वक्त अल्लाह के नबी ने उस शख्स को फिर माफ कर दिया था, आपने फरमाया ये है वो शख्स जो तुम्हारे सामने बैठा हुआ है। ये है तवक्कुल, और अल्लाह से मदद मांगना कितनी बड़ी दौलत है कि तलवारों के छाओं में भी इंसान को सुकून और खुशी मिल रही होती है। फिर इसी तरह आप देखिए कि अल्लाह के नबी ने एक किस्सा जो है वो सुनाया, यानी अल्लाह के नबी का अपनी ज़िंदगी का किस्सा, ग़ार का किस्सा। कौन सा? जब हिजरत की रात अबू बकर आपके साथ थे, और हज़रत अबू बकर ख़ुद ही कहते हैं कि जब हम ग़ार में थे और ऊपर से लोग अगर अपने कदमों की तरफ देखते तो वो हमें देख लेते हैं, तो उस वक्त फिर अल्लाह के नबी ने क्या कहा कि अबू बकर इन दो के बारे में आपका क्या ख्याल है जिनका तीसरा अल्लाह है। सूरह तौबा में इनकी मौजूद हैं बातें। तो क्या पता चला कि तवक्कुल होता है तो इंसान गारों से भी निकल आता है। अल्लाह ताला ने उस गार के मुंह पर कबूतरी से अंडे दिलवा दिए, मकड़ी ने जाला डाल दिया, असबाब ऐसे बन गए कि इस गार में तो कोई गया नहीं। और तवक्कुल के बाद तो वाकई ऐसे ऐसे मोजज़े होंगे आपकी ज़िंदगी में कि आप खुद हैरान हो जाएंगे कि अल्लाह ताला ने ये कैसे कर दिया। फिर इसी तरह औरत और उसकी बकरियों का एक किस्सा है कि तवक्कुल अल्लाह की इसमें अहमियत कैसे होती है। इमाम अहमद ने इस किस्से को अल्लाह के नबी से बयान किया कि एक औरत मुसलमानों के सराया में से किसी सराय में निकली, यानी एक जंग थी तो उसमें एक औरत गई, इसने अपने पीछे घर में 12 बकरियां और ताना बाना दुरुस्त करने वाला कुर्गा, यानी वो जिससे वो कपड़े की बुनाई करती थी, आप कह लीजिए चरखा, और ये कुछ इस किस्म की चीज़ उसको बना दिया। अल्लाह के भरोसे पर घर पर छोड़कर अल्लाह के रास्ते में निकल आई। इमेजिन करें एक औरत अल्लाह के रास्ते में निकली, जैसे आप लोग अल्लाह के रास्ते में निकले हैं। अब आपके भी घरों में बकरियां तो या नहीं होती, कुछ और चीज़ें तो होंगी, इसी तरह उसका एक टूल था जिसे वो कपड़ा बुनती थी, अब वो छोड़कर तो अल्लाह के रास्ते में आ गई। जब वापस गई ना तो उसके घर से एक बकरी और एक वो जो चरखा सा था जिससे बुनाई करती थी वो गायब मिला। अब आप इमेजिन करें, अब क्या करती ना, उसने कोई इंश्योरेंस कराई हुई थी कि इंश्योरेंस कंपनी को फोन करती ना, पुलिस को फोन किया। उसने अल्लाह से कहा, क्या कहने लगी, ऐ मेरे रब, तेरे रास्ते में जो निकल कर जाए तूने इसकी हिफाजत और देखभाल की जमानत ली है, और मेरी बकरियों में से एक बकरी और मेरा सूत काटने का चरखा या कपड़े बनाई का जो टूल था वो गुम हो गया। मैं अब गुमशुदा अपनी बकरी और अपना वो टूल तुझसे मांगती हूँ। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस औरत की शिद्दत के साथ अल्लाह की बारगाह में दुहाई देने का जिक्र करते हुए फरमाया, वो रब्बे करीम की बारगाह में अपनी शिकायत का शिकवा करती रही हत्ता के इसको इसकी बकरी और इसी के मिसल और वो जो उसका टूल था चरखा उसी के बराबर गैब से वो सामान मिल गया। और ये हदीस इतनी खूबसूरत है, वो कहती थी अल्लाह मेरा चरखा, अल्लाह मेरी बकरी, अल्लाह मेरा चरखा। वो जैसे छोटे बच्चे नहीं रोते, आप अभी स्कीना से कोई चीज लेके तो देखें तो वो जो आंसुओं के साथ रोएगी ना, वो अल्लाह के सामने ऐसे रोई। उसने कहा मैंने आपसे लेना है, बाद में देखा तो वो बकरी और वो चरखा दोनों पड़े हुए थे। अब वो चोर छोड़ गया, कैसे हुआ हमें नहीं इससे कोई सरोकार, ये पता है कि वह मई यह तवक्कल अल्लाह फ़हुवा हस्बुह। आप भी आजमा लीजिए, कोई चीज़ आपकी चोरी हो तो आप भी जरा सोच के देख लें किधर गई क्या हुई। इत्माद बहुत बड़ी दौलत है। फिर इसी तरह एक वाक्य इमाम अहमद ने बयान किया औरत और तनूर के किस्से के नाम पे, इधर हजरत अबू हुरैरा रावी हैं, कहते हैं गुज़श्ता ज़माने में एक मियाँ बीवी माजूरी की हालत में किसी सूरत में गुजर बसर करते थे। काम काज इनके बस का था नहीं। एक दिन इसका आदमी किसी सफर से थक हाकर भूखा वापिस आया और इसको शदीद भूख का सामना था। आते ही उसने औरत से कहा कि तुम्हारे पास घर में खाने के लिए कुछ है? औरत ने शर्म में कह दिया कि है, अल्लाह की तरफ से कुछ खाने पीने का सामान तुम्हारे लिए आ गया है, हालांकि इसके पास कुछ नहीं था। लेकिन इस औरत ने अल्लाह की जात पर एतमाद और भरोसा करते हुए अल्लाह से उम्मीद लगाते हुए इसको कह दिया। फिर इसके शौहर ने औरत को उकसाने के लिए कहा कि अगर कुछ है तो ढूंढ के लाओ। किस्सा मुख्तसर के औरत ने जवाब दिया, जरा सब्र करो, हम अल्लाह की रहमत से उम्मीद लगाए हुए। हत्ता कि इसके शौहर की भूख बर्दाश्त से बाहर हो गई। उस आदमी ने औरत से कहा, उठो तुम्हारा अल्लाह भला करे, अगर तुम्हारे पास कोई रोटी वगैरह हो तो वही ले आओ, हम तुम्हारे भूख के निढाल हो चुके हैं। तो औरत ने जवाब दिया, अच्छा जरा रुको तंदूर गर्म हो जाए, फिर जल्दबाजी से काम मत लो। थोड़ी देर वक्फा गुजरा, वो इंतजार की हालत में थी। इसी इसना में इसकी औरत ने खुद ही अपने दिल में ये कहा, क्या ही बेहतर है कि मैं खड़ी हो जाऊं और जाकर एक बार जरा तंदूर को देख लूं। फिर जब इसने जाकर तंदूर को देखा तो तंदूर में बकरी का गोश्त भुना हुआ मिला और इसकी आटा पीसने की चक्की आटा पीसते हुए मिली। चुनाचे वो आटे की चक्की के पास गई, इसमें जो कुछ था उसे झाड़ बटोर के ले लिया और तंदूर में जो बकरी का गोश्त था उसे निकाल लिया। हजरत अबू हुरैरा नबी सल्लम से यह हदीस नकल करते हुए फरमाते हैं कि अल्लाह के नबी ने फरमाया, कसम है इस जात की जिसके हाथ में अबुल कासिम की जान है, अगर इस औरत ने चक्की में जो कुछ था इसे ले लिया होता, चक्की को झाड़ा बटोरा ना होता, तो वो चक्की क्यामत तक उसे आटा पीस पीस कर खिलाती रहती। ये अब देखिए मुस्नद अहमद की रिवायत है और ये सही रिवायत है। ये तवक्कुल के तोहफे हैं। हम नौफ पे तवक्कुल करते हैं, हम इंसानों पे तवक्कुल करते हैं, हम पता नहीं कितने छोटे सहारों पे तवक्कुल करते हैं। देखिए नीचे देखेंगे तो थोड़ा दिखेगा, ऊपर देखेंगे तो आसमान दिखेगा। अल्लाह पे नजरें लगा के देखिए, आपके जान के माल के रिस्क के शादियों के ब्याहों के और जो छोटी छोटी ज़रूरतें हमें रोगी कर देती हैं ना, अल्लाह ताला वो पूरी करने को तैयार है। हम अल्लाह के रस्तों में निकलना छोड़ देते हैं सिर्फ अपने दुनियावी कामों के लिए। कितना आसान है, ये काम था इसलिए नहीं आई, डॉक्टर पे जाना था इसलिए नहीं आई। आप कह दें अल्लाह ताला मैं तेरे काम पे जा रही हूँ तो मेरे बच्चे को सेहत दे दे, करके देखिए। देखिए अल्लाह ताला बंदे को ना आजमाए, ये हम सब की दुआ होनी चाहिए। लेकिन आप अपने बिलीफ के मुताबिक अल्लाह के साथ रहेंगे। इसी तरह का एक वाक्य और भी रिवायत में हजरत इब्राहिम के बारे में आता है कि अपने घर से निकले थे बच्चों के लिए कुछ लेने के लिए, काम मिला कोई ना, खाना था नहीं, अब क्या किया, अब कहा कि घर जाऊंगा तो बच्चे जो है वही रास्ता देख रहे हैं, तो चलो खाली हाथ क्या जाऊं, रेत की बोरी ली और पीठ पे लाद ली कि चलो तसल्ली तो हो जाएगी कि आटा आ गया घर में, वहां रखा और जाके अंदर सो गए। जब उठे तो घर में रोटी पकने की खुशबू थी। कहा बेगम ये खाना कहाँ से, ये आटा कहाँ से? कहा वही जो बोरी आप लेकर आए थे आटा, अल्लाह ने रेत को आटा बना दिया। देखिए आटा कहाँ से निकलता है, रेत और मट्टी में से ही निकलती है ना गंदम, तो क्या जो जात एक गंदम के दाने को इतने दानों में बदलवाता है जमीन से निकालकर, तो वो रेत को बराह रास्त नहीं करता? اللہ چاہے ابھی یہ کرسی میز بن جائے، میز کرسی بن جائے، کیا بڑی بات ہے، لیکن اللہ عموماً ایسا کرتا نہیں ہے، اسباب کے ساتھ چیزیں آتی ہیں۔ تو اللہ تعالیٰ اپنے بندوں کے اوپر ان کے معاملے کے ساتھ توکل کرتے ہوئے یہ معاملات کرتا ہے۔ پھر اسی طرح آپ دیکھیے ایک واقعہ جس میں تھوڑی سی آپ کو اب ایک ڈفرینٹ سچویشن سمجھ آئے گی، اور وہ کیا ہے، حضرت عمر رضی اللہ عنہ اور جزام میں مبتلا شخص، کوڑی کا مرتا، جزام جو ہے وہ اس کو لیپرسی کو کہتے ہیں، اور خالد بن ولید اور زہر کھانے کا قصہ۔ یہ دو مختلف قصے ہیں، اس سے کچھ لوگوں نے شک کیا ہے توکل کے ضمن میں، اور وہ روایت کیا ہے، حضرت خالد بن ولید جب ہیرا میں گئے، ہیرا ایک جگہ کا نام ہے، تو لوگوں نے ان کے کان میں یہ بات ڈال دی کہ ذرا خیال رکھنا کہ یہ جو اجمی لوگ ہیں نا، یہ جو لفظ لکھو نا، العاجم، اجمی کی جمع، یعنی غیر عرب لوگ، تمہیں زہر نہ پلا دیں۔ یہ بات سن کر حضرت خالد نے کہا جاؤ زہر لے کر آؤ۔ زہر لایا گیا، خالد رضی اللہ عنہ نے زہر کا جام اپنے ہاتھ میں لے لیا اور پی گئے، اور فرمایا بسم اللہ، اس کی برکت سے زہر کا اثر جاتا رہا اور حضرت خالد پر اس کا کوئی اثر نہ ہوا۔ اب اتنی بات سمجھے، یعنی جانتے بوجھتے حضرت خالد نے زہر پی لیا، تو اب ان کو ہوا بھی کچھ نہیں۔ یہ ایک واقعہ، دوسرا دونوں کا اثر ایک جیسے، اس لیے کٹھی بات ہوگی۔ حضرت عمر کے اس قصے سے ان کا اللہ کی ذات پر بھروسہ دکھتا ہے، یعنی یہ اوپر جو گزرا نا، حضرت عمر نے کیا کیا تھا، کوڑی کے مریض کے ساتھ کھانا کھا لیا تھا، تو لوگوں کا خیال ہے کہ اس کو بھی کوڑی کا مرض لگ جاتا ہے۔ تو اب دونوں قصوں میں دیکھیے گا، پہلی بات ہے کہ حضرت عمر نے یہ کام کر کے چھوت چھات اور جو کہ ایسی اسکن ڈیزیز میں ہو اس سے دور نہ ہونا، یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت کو سمجھ کر کیا، کیونکہ حدیث میں آتا ہے کہ کوئی بیماری اچھوت نہیں ہوتی۔ ہم کیا کہتے ہیں، بچے کو نزلہ ہے، اب باہر نہ لے جاؤ، اس کو ہو گیا، وہ ادھر کیا بولتے ہیں آپ لوگ اس نام کو، سمیتے ہوتا ہے، ایک کو دوسرے سے لگتا ہے، لگتا ہے واقعی نہیں لگتا، پہلے کو کہاں سے لگا۔ تو دیکھیے حضرت عمر نے یہ سنت سمجھتے ہوئے اس کے ساتھ کھایا اور عمر کو کچھ بھی نہیں ہوا۔ پھر آپ دیکھیں حضرت عمر نے انسانیت کے جذبے کے ساتھ اس کی دلجوئی کرنے کے لیے یہ کھایا، کیونکہ ایسے لوگ جو ہوتے ہیں وہ عموماً ہینڈی کیپڈ ہوتے ہیں، لوگ ان سے نفرت کرتے ہیں۔ پھر اسی طرح دیکھیے لفظ لا ادوا ایک حدیث میں آتا ہے، جس کا مطلب یہ ہے کہ کوئی ادوا نہیں ہوتا، یعنی چھوت چھات کوئی چیز نہیں ہے، تو اس پر عمل کرنا عظیمت کی علامت ہے۔ حدیث پر وہی شخص عمل کرتا ہے جس کا اللہ کی ذات پر توکل اور اعتماد ہو، اور حدیث میں ایک آتا ہے فر من المجزومی، یعنی مجزوم سے ایسے بھاگو جیسے شیر سے بھاگتے ہو۔ ایک روایت کا خلاصہ ادھر تھوڑا سا، تو پتہ کیا چلا کہ یہ آپ کے عقیدے کے مطابق ہے۔ کمزور عقیدے والے یہ نہ کریں، جیسے ابھی آپ میں سے کسی نے کہا کہ جی وہ یہ ہوگا تو وہ ہوگا، اور پھر وہ ہو جاتا ہے تو انسان پریشان ہوتا ہے۔ اب رہ کی بات، حضرت خالد نے جو زہر کھا لیا تھا تو کیا یہ خودکشی نہیں تھی؟ ان کو پتا تھا زہر ہے، یہ ہے وہ ہے، تو اس کے بارے میں علماء کرام کیا کہتے ہیں، کہتے ہیں کہ یہ کرامت تھی، زہر کھا لینا یہ خاص ان کے لیے تھا۔ بعد میں اور آپ زہر نہیں کھا سکتے، چلو جی زہر بھی کھا لے تو ہم نہ گریں۔ آپ سمپل سی بات دیکھیں کہ موسیٰ کی ماں نے بچے کو سری دریا میں ڈالا تو بچہ نہیں ڈوبا۔ اب آج کوئی ماں کے چلو میں آزما کے دیکھتی ہوں تو نہ آزمائے، ڈوب جائے گا بچہ۔ پیچھے وہ توکل چاہیے، یہ جو کرامتیں اور جو کس نے یہ کیا تو وہ ہو گیا، کئی لوگ دیکھا دیکھی بھی وہی کام کرنے لگ جاتے ہیں، اس نے کیا یہ ہو گیا میں بھی کرتا ہوں، نہیں ہوگا۔ تاثیر ہوتی ہے بندے کے اندر، ایک ایمان کی جوبن ہوتی ہے، ایک جوش ہوتا ہے، ایک ایسی کیفیت ہوتی ہے، اس کے بعد اللہ تعالیٰ یہ معاملات کرتا ہے۔ ہر ایک کے ساتھ ایسے کام اللہ کرنے لگ جائے تو پھر تو آپ دیکھیے کہ لوگ انہیں باتوں میں آ جائیں۔ پھر دوسری بات یہ ہے کہ حضرت خالد کو اللہ کے نبی سے خوشخبری ملی ہو سکتی ہے کہ تم زہر بھی پی لو گے تو کچھ نہیں ہوگا، تو اللہ کے اوپر توکل میں انہوں نے یہ کام بھی کیا۔ اور بعض روایت میں ایسا بھی آتا ہے کہ انہوں نے اس لیے کیا کہ میرا یہ عمل دیکھ کر دشمنوں پہ روب تاری ہو اور وہ بھاگ جائیں اور ہتھیار ڈال دیں، اور ایسا ہی ہوا۔ تو واللہ عالم، ہمارا اس ساری بات کا خلاصہ کیا نکلا کہ ہمیں اپنا اللہ کے ساتھ توکل دیکھنا ہے۔ دیکھیے میں آپ کو سمپل سی بات بتاؤں، لیو سمپل، سادہ زندگی بسر کریں، سب کچھ کھائیں۔ اب اس میں آپ کچھ کو میری باتیں بڑی بری لگیں گی، کوئی کہتا میں یہ نہیں کھاتا، کوئی کہتا میں وہ نہیں کھاتا۔ آج کے دور میں یہ کھانے پینے کا ایشو بھی بہت ایشو ہے، پہننے اوڑھنے کا ایشو بہت بڑا ایشو ہے، سیل فون کا ایشو بہت بڑا ایشو ہے، یہ میں کمپیوٹر نہیں یوز کروں گا، میں یہ نہیں کروں گا۔ آپ دیکھیے بی پریکٹیکل، ایک اصول اپنی زندگی کا بنائیں، کوئی چیز، مثلا یہ کتاب ہے، یہ میرا سیل فون ہے، یہ میرے سامنے لیپ ٹاپ رکھا ہوا ہے، میں نے صبح جو کھانا کھایا، کیا یہ کھانا کھا کر میں کوئی اچھا کام کر سکتی ہوں؟ میری ایفیشنسی بڑھتی ہے، انرجی لیول میرا اسٹرانگ ہوتا ہے، تو اللہ کا نام لیں اور کھائیں۔ لِمَ تُحَرِّمُ مَا أَحَلَّ اللَّهُ لَكَ سورة تحریم کے شروع میں آتا ہے کہ تم ان چیزوں کو حرام نہ کرو جو اللہ نے حلال رکھی. اب کوئی آپ میں کہتا ہے میں فش نہیں کھاتی, بھئی کیوں نہیں کھاتے, کھانی پڑے گی آپ کو, پسند نہیں ہے, کچھ نہیں ہے, جو بھی ہے, لیکن قسم نہیں آپ کھا سکتے. میں چینی نہیں کھاتی, یہ آج کے دور کے ایشو ہیں, چینی نہیں کھانی, میٹھا نہیں کھانا, میں نے یہ نہیں, بھئی کیوں نہیں کھانی, اللہ نے کیوں بنائی. اچھا کچھ کو میں نے دیکھا وہ انڈا کھاتے ہیں تو اس میں سے وہ جو زردی ہے نا وہ نکالتے ہیں, صرف میں وائٹ حصہ کھاؤں گی کیونکہ یہ وہ زردی جو ہوتی ہے وہ موٹا کرتی ہے یا کولیسٹرول. تو بھائی اللہ الگ سے دو انڈے پیدا کرتا ہے, ایک صرف زردیاں ہوتی ہیں ایک صرف وہ ہوتے ہیں. جب اللہ نے دو کو ساتھ رکھا ہے تو ساتھ کھاؤ. اور آپ مجھے کسی نے ریسنٹلی بتایا کہ آپ پھر ریسرچ میں آ گیا کہ زردی کو سفیدی سے ملائیں تو کچھ نہیں ہوتا, کھا لو. کیوں اتنا دماغ لگایا, اتنا تحقیق آپ نے اس میں قرآن سنت میں کی ہوتی, آج مسلمانوں کی لائبریریاں ہوتی, اس میں اتنے انزائم, اس میں یہ بلا, بھائی دل کرتا ہے کھا لو, نہیں دل کرتا نہ کھاؤ. یہ آج کے دور میں شیطان نے ایک اور طریقے سے ہمیں بے عمل کر دیا. میں نہیں کہتی کہ آپ سب کچھ کھائیں لیکن حلال کھائیں, طیب کھائیں, کوشش کیجئے. حدیث میں آتا ہے کہ دین آسان ہے, یسر پہ لو. اب اس وقت بھی یعنی میں کسی کی بات کرتی ہوں کہ رمضان میں کوئی ایک سسٹر تھیں اور مطلب ان کو دیکھا, پھر بعد میں بھی ہوا تو بعد میں مجھے تھوڑی سی ڈھیلی دکھی نا کافی, تو بہت ایکٹیو تھی وہ پہلے. میں نے ان سے پوچھا کہ کیا ہوا آپ کے ساتھ, کہتی میرے اندر بہت ویکنیس ہو گئی ہے, کیا میرا انرجی لیول لو ہو گیا. ان کی دوست بھی ساتھ تھی, کہنے کہ استاذہ میں آپ کو بتاؤں اس کا کیا ہے. اللہ کی پناہ, اس نے صرف تین چار چیزیں انگلیوں پہ گن کے مجھے بتایا کہ یہ ان کے سوا کچھ کھاتی نہیں ہے. بھائی کیوں, باقی اللہ نے کیوں پیدا کی, نہیں اس میں یہ مسئلہ میں نے پڑھ لیا اس کے اندر, یہ یہاں کی بات نہیں ہے, کسی اور ملک کی بات ہے. میں نے کہا آپ مجھے بتائیں کہ میں تو اس کو اپنے لیے کبھی بھی پسند نہیں کروں. جتنا آپ کے اوپر کام اللہ نے آپ سے اللہ لینا چاہتا ہے, آپ کو اللہ نے سکل دی ہے, لیکن صرف آپ اس لیے نہیں اب کر پا رہی. ایک دن صبح نہ آ سکی, کلاس درس میں تھی نہیں آئی, دوسرے میں کہانی ہوئی, بات پوچھا تو نیچے اندر سے خلاصہ یہ نکلا کہ پھر میں اتنی ڈراؤزی ہوگی میری آنکھ ہی نہیں کھلی. نکاحت کے مارے گھر میں لیٹی رہتی ہیں لیکن اٹھ کے نہیں آ پا رہی. پھر ایک دن ہوا تو کہتی مجھے پتا ہے جو وجہ میں بتاؤں گی آپ کو بری لگیں گی لیکن میں نہیں اٹھ سکی. تو بھائی کھاؤ پیو, یہ کیا بات ہے. پھر کچھ ایک اور ایشو چل پڑا آج کے دن, مجھے آرگینک کھانے کھانے اور وہ مہنگی چیز, یہاں نہیں ہے یہ ایشو. میں نے دیکھا امیرکا میں آپ کہتے ہیں اسٹورس بن چکے ہیں آرگینک فوڈ کے, آپ ایک اورنج ادھر سے لیتے ہیں کیوی سے تو ہو سکتا ہے وہ 5 کرون کا ہوگا, تو وہ آپ آرگینک اسٹور سے لیں گے تو وہ ہو سکتا ہے 8-9 کرون کا ہوگا. اور لوگ اب لے رہے, مانیے کھائیے, ہیلدی کھائیں, آرٹیفیشیل چیزیں نہ کھائیں, اس میں سنتھیٹک چیزیں نہ کھائیں, لیکن لیو سمپل, اپنی زندگی کو آسان کریں لیکن بی پریکٹیکل. جہاں آپ کو یہ فیل ہو کہ ایسی چیزوں سے آپ کی ایفیشنسی کم ہو رہی ہے اور آپ انہی چیزوں میں کھو گئے, بھائی اتنا دماغ کیوں لگاتے ہیں. ابھی صبح بھی میں نے اپنے ہسبینڈ سے کچھ کہا, میں نے ان کے لیے کچھ بنایا, کچھ انہوں نے کھایا, وہ چیزیں میں نہیں کھاتی, ایسی میرا مزاج نہیں اور میں نے بنایا نہیں, تو انہوں نے اینڈ پہ وہ ایک چیز چھوڑی تو میں نے انہیں دکھا کے کھائی. میں نے کہا واللہ ہی میں نہیں کھاتی, میں نہیں کھاؤں گی, لیکن میں اس لیے کھا رہی ہوں کہ یہ میں نہیں کھاؤں گی تو ضائع ہوگا. میں نے کھا لی, مجھے اچھا لگا نہیں لگا, میرے لیے وہ اچھا تھا نہیں, میں نے کھا لیا. میں نے کہا اچھا یہ کھا لیا تو میں نے جو کھانا تھا وہ نہیں کھاتی, اللہ جو مجھے لگتا ہے کہ اس کا مجھے نقصان ہونا تھا وہ ادھر سے ختم کر دیں. سیدھی سیدھی باتیں کریں, یعنی شاید آپ کو میری باتیں سمجھ نہیں آئیں گی. اللہ سے سیدھے رہیں, وہ مٹی کو اللہ بنا رہے نا. اب آپ کہتے ہیں اس میں کولیسٹرول ہے, اس میں آئل ہے, اس میں بٹر ہے, اس میں چینی ہے, یہ بھی کام کیجیے, اتنا دماغ نہ لگائیں, بس اپنے آپ کو رکھیں اور بھاگ دوڑ کریں, زندگی میں ایکٹیو ہوں. جتنی دیر میں سوچ سوچ کے ہم کھولتے ہیں چولہا اور الماری سے برتن نکالتے ہیں, اتنی دیر میں تو کھا پی کے لوگ نکل بھی جاتے ہیں. تو زندگی میں اتنا بڑا ایشو یہ نہیں ہے کہ آج کیا کھائیں گے, کیا پہنیں گے, کیا اوڑھیں گے. اسی طرح سے دنیا کی نعمتوں کے استعمال کی بھی بات آتی ہے. ابھی میری کسی سے بات تھی, یہ بھی بڑے قریب ہی سے تھی, تو میں نے کہا کہ آپ کو میں نے میسج کیا, آپ نے مجھے جواب نہیں دیا. انہوں نے کہا میں نے واٹس ایپ نکال دیا اپنے سے. کیوں بھی نکال دیا, کہیں گے بس مجھے نہیں اچھا, یہ کچھ ایسی بات کی. مجھے تو بہت ہی دکھ ہوا. میں نے کہا آپ کہتے ہیں واٹس ایپ پہ کتنے ہزاروں لوگ اس وقت قرآن سن رہے ہیں, کیا واٹس ایپ بری چیز ہے؟ نہیں, مجھے ڈسٹریکشن ہوتی ہے. تو میں نے کہا میرے فون میں 50 سے زیادہ ایپس ڈلے ہوئے ہیں, میں نے نہیں, میرے ہسبینڈ نے ڈال دیے, میں نہیں کھولتی. نہیں, آپ کنٹرول اپنے اوپر کریں, لیکن آپ نے واٹس ایپ نکال دیا. میں آپ کو میسج پہ میسج کر رہی ہوں اور مجھے افسوس ہو رہا ہے آپ کدھر ہیں. بعد میں پتا چلا کہ وہ تو ان کو ملا ہی نہیں میسج. تو بی پریکٹیکل, زندگی سے کچھ لیں. آج دن ہے کل نہیں رہے گا. دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں خیر کے ساتھ اس دنیا میں سے گزارے اور ہم اس کے توکل کے ناطے پر لیں. پھر اس میں آپ دیکھیے کہ پیج 156 پہ کوشچنیرین ہے, اگر آپ اس کو اپنے لیے نوٹ کیجئے. اور اس میں آپ کو دو قسم کی باتیں ملیں گی, ایک پہلے فوری سوالات اور دوسرے ذرا غور و فکر کے ساتھ کرنے کا. آپ ان کو خود پڑھیں اور ان سب کا جواب اس پہ انشاءاللہ اس بک کے اینڈ پہ آپ کو اسائنمنٹ دیا جائے گا, تو آپ اس کا اسی بک کے اندر سے اس کا جواب دیں گے. سب کچھ اسی کے اندر ہے, کیونکہ اگر ابھی اس کو ہم نے ڈسکس کر لیا تو آپ پھر نقل ماریں گے, آپ وہی باتیں جا کے لکھ دیں گے. تو بیسیکلی پیپر آپ کے لیے آؤٹ کر دیا گیا ہے, لیکن ٹیسٹ آپ کا بعد میں لیا جائے گا. اللہ تعالیٰ سے دعا کرتے ہیں غلطیوں کو معاف کرے. کوئی بات کوئکلی اگر اس بارے میں آپ کے ذہن میں ہو تو پوچھ سکتے ہیں. کلیئر ہے سب کچھ؟ جی آپ. جی بالکل, مجھے آپ کی بات سمجھ تو آ گئی. یعنی ان کا خیال ہے کہ ان کو آج یہ چیز ہٹ کی ہے کہ اللہ کبھی فیصلہ برا نہیں کرتا. یعنی میں آپ کو ڈنکے کی چوٹ پہ کہہ سکتی ہوں, آپ مجھے جانتے ہیں کہ نہیں, آپ میں سے کچھ مجھے ابھی جانیں گے, کوئی سال, کوئی پانچ سال, چار پانچ سال پہلے سے آپ مجھے کوئی نہیں جانتا. میں اللہ کی قسم کھا کے آپ کو بتاؤں, اس اللہ کے نبی کا یہ ممبر ہوتا ہے جہاں آپ علم کے لیے بیٹھتے ہیں, میں آپ کو میرے رشتہ دار, میرے خاندان جو مجھے دیر بند سے جانتے ہیں, ان سب کے سامنے کھڑے ہو کے کہہ سکتی ہوں میرے ساتھ زندگی میں آج تک ایک بھی برا معاملہ نہیں ہوا. کسی ایک انسان نے مجھے دکھ نہیں دیا, تکلیف نہیں دی, مجھے کبھی کسی برے بندے سے واسطہ ہی نہیں پڑا. مجھے نہیں کوئی دکھ ملا آج تک, الحمدللہ. اللہ آگے بھی بچائے, کیونکہ اگر کبھی کوئی سرکمسٹانسز بنتے بھی ہیں جس کو لوگ دکھ کہتے ہیں, میں اس کو دکھ نہیں کہتی, میں کہتی اس کے پیچھے خیر ہے اور اس کے بعد بہت بڑی خیر نکلی. جب اللہ کی رضا پہ آپ راضی ہوتے ہیں, اس کے پیچھے ڈھونڈیں کیا, انا للہ پڑھیں, اس کے بعد اللہ ماجرنی فی مصیبت ہی پڑھیں, اللہ آپ سے وہی چیز اس سے بہترین طریقے سے دے گا. جی پیچھے سے آپ. جی بالکل. اور ایک, اب میری اس بات سے کوئی اس ایکسٹریم پہ نہ جائے کہ پھر یہ کیا ہوا. ایک اصول یہ بھی ہے کہ اللہ بندے کا برا نہیں چاہتا, ٹھیک ہے نا, ماں باپ نہیں چاہتے تو اللہ نے بھی نہیں چاہا. دوسرا یہ کہ اگر کوئی تکلیف آئے تو اپنے آپ کو چیک کرو, وما صابکم من مصیبت الا بما کسبت ایدیکم, تم نے ضرور کچھ کیا ہے جو اللہ نے تمہارے ساتھ یہ معاملہ کیا. حضرت عمر یا ابن عمر یا کسی اور کی بات آتی کہ ایک دن ان کی تہجد چلی گئی تو رونے لگ گئے. لوگوں نے کہا بھی کیا ہوا, فرض تھوڑی تھی, نفل ہے, تہجد ہی تھی نا. تو انہوں نے کہا میں تہجد پہ نہیں رو رہا, میں اس گناہ کو ڈھونڈ کے رو رہا ہوں کہ جس کی وجہ سے اللہ نے میری نیکی چھین لی. کتنی بڑی بات ہے کہ اللہ آپ سے کوئی نیکی لے اور آپ چھوڑ دیں. میں تو اپنے اندر یہ جرات نہیں پاتی. آج صبح ایسے میں کچھ سوچ رہی تھی, تو میں سوچ رہی تھی کہ اگر میں کوئی کام کر سکوں اور مجھے لگے کہ کسی کو میرے اس کام سے فائدہ ہوگا, تو واللہ ہی میں کبھی پیچھے نہیں ہٹوں گی. اس کا نتیجہ اچھا نکلے, اس کا نتیجہ برا نکلے, میرے میں اتنی جرات نہیں ہے. کیوں؟ شاید میرے اس کام سے, میرے اس ایک بندے سے بات کرنے سے ہو سکتا ہے کہ اس کی زندگی سمر جائے, تو مجھے کیا بڑی بات ہے. ہم نے اپنے اس پورے جو بھی ظاہر کے تعلیم کا کہہ لیں یا جہاں بھی درسوں میں جاتے ہیں, اتنے ایکسپیرینسز کیے ہیں کہ بعض دفعہ بالکل انیوژل جگہوں پہ اللہ لے گیا اور وہاں سے صرف ایک بندہ تیار ہوا اور اس نے وہاں کھیت لگا دیا, فصل تیار ہو گئی. یہ اللہ کی شان ہوتی ہے. مطلب میں مجرم سمجھوں گی خود کو کہ اگر میں کوئی کام کسی کا کر سکوں اور میں نہ کروں. تو اللہ سے بس دعا کرتے ہیں اور اللہ ہماری آسانی کرے. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.